कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन।
नमस्कार, कार्यक्रम बहकिनी मनको पर्खाइमा बस्नुहुने तपाईँ सबैप्रति यो मन ओछ्याएर त्यो मनलाई स्वागत गर्न चाहे। सधैँ चाहिँ आज पनि उपस्थित भइसकेको छु म महावीर विश्वकर्मा अनि सिसा पारी हुनुहुन्छ भोला तिमल सेना। अघिल्लो श्रृङ्खलामा भनेको थिएँ गायक एस कुमारको प्रेम जीवनको विषयमा कुरा गर्छौ भनेर, आज त्यही कुराकानीको साथमा आएका छौँ। हामीसँग स्टुडियोमा उहाँ आइसक्नु भएको छ। यो वर्षको अन्तिम श्रृङ्खला हो आज र हरेक महिनाको अन्तिम श्रृङ्खला चाहिँ कुनै तपाईँले रुचाउनु भएको एकजना चर्चित व्यक्तिको प्रेम जीवनको विषयमा कुराकानी गरौं भन्ने हेतुले हामीले यसो पनि सुरु गर्न खोजेका छौं। अब चाहिँ धेरै ढिला नगरिकन म कुराकानी नै सुरु गरिहाल्छु उहाँसँग। स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
अलि सजिलो प्रश्नबाट नै कुराकानी सुरु गर्न मन लाग्यो मलाई।
प्लिज,
केमा व्यस्त हुनुहुन्छ अचेल?
अहिले हाम्रो चलचित्र बाटो मुनिको फुल रिलिजको क्रममा छ, त्यसैको प्रचार प्रसार गर्ने क्रममा चाहिँ चारैतिर दौडिरहेछु।
बाटो मुनिको फुल, त्यसपछि अहिले बाटो मुनिको फुल दुई बनाउनु भयो। कार्यक्रम बहकिने मन चाहिँ प्रेमलाई पनि अझ प्रेम गर्ने साथीहरू यो कार्यक्रममा बढी सुन्न रुचि गर्नुहुन्छ। यो फिल्म किन हेर्ने बहकिने मन सुन्ने साथीहरूले चाहिँ, प्रेममा अलि नजिक भएका साथीहरूले?
बहकिने मन भएकै साथीहरूले हेर्नुपर्ने हो यो, किनभने यसमा भावहरू धेरै छन्। कहाँनिर गएर आफूलाई कन्ट्रोल गर्ने, मन पनि धेरै बहकियो भने त्यसलाई सम्हाल्न नसकेपछि मन मात्रै होइन, होइन उसले समाजमै आफूलाई बग्दै जाँदाखेरि सम्हाल्नै सक्दैन र म को भनेर बिर्सिन्छ, होइन। त्यही कारणले सूक्ष्म हुन्छ, एकदम मन सेन्सिटिभ हुन्छ, होइन। त्यसलाई बिस्तारै गाडीमा ब्रेक लगाए जस्तै गरी, ओह्रालोमा जसरी गाडी जान्छ नि, बिस्तारै बिस्तारै मनलाई चाहिँ ब्रेक लगाउँदै लानुपर्छ। त्यो भएको कारणले यो बाटोमुनिको फुलमा बहकिने मन भएकै साथीहरूले, बहकिने मन भनेको खालि ओह्रालो लाग्ने मात्रै होइन नि त, बहकेर उकालो पनि चढ्न सक्छन्, बनाएको मतलब प्रगतिका बाटोतिर पनि जान सक्छन्। यो मन भएकै, यो सोच भएकै साथीले हेर्नुपर्ने हो।
अनि बाटोमुनिको फुल दुईको विषयमा केही यसलाई नेगेटिभ रूपले पनि कतै कतै कुराहरू आइरहेछन् है तपाईँहरूको एउटा योजनामा, त्यो अलिक प्रष्ट पारिदिनुहोस् न, के हो किन त्यस्तो भएको
भनेको मतलब यो गिफ्टको कुरामा? ओके ओके, मेरो सोच चाहिँ के हो भने खास हाम्रो समाजमा रहेको कतिपय शान्त समस्याहरू छन् जसलाई चाहिँ रेडियो टिभी पत्रिकामा त्यो न्युज नबनेसम्म, त्यो समस्यालाई हामीले नकट्याएसम्म सरकार र हामी जनताको ध्यान आकर्षण हुँदैन, हामी त्यो विषयमा सोच्दैनौँ, होइन। ए यस्तो पो रहेछ त है, यस्तो रहेछ भनेपछि त्यसपछि हामी चाहिँ सडकमा उत्रिनु सुरु गर्छौँ, होइन। त्यस्तै समस्या एउटा के छ भने अधिकांश अन्तर्जातीय विवाहित जोडीहरूको धेरै जसोको विवाह दर्ता भएको छैन, अन्डरस्ट्यान्डिङमै होइन अघि बढिरहनु भएको छ। तर एउटा सर्टेन टाइममा पुगिसकेपछि त्यसले यस्तो खालको समस्या ल्याएको छ, मैले चिनेको यस्ता जोडीहरू कति छन्, बच्चा दुईवटा भइसक्यो, तिनवटा भइसक्यो, होइन, तर बेदर्ता गरेका छैनन्। माया छ, आफ्नो ठाउँमा छ, माया लाग्छ, एकअर्कालाई सम्मान पनि गरिन्छ, आफ्नो ठाउँमा छ, होइन। तर भोलि अप्ठ्यारो पर्दाखेरि, मानौ त्यही टाइममा गुज्रिँदै जाँदाखेरि हस्बेन्डको डेथ भयो, मानौ त्यो हस्बेन्ड भोलि गएर त्यही श्रीमतीको साथ छोडेर अर्कोको साथमा लागेर हिँड्यो, होइन। त्यसो भए धेरै केसहरू प्रेग्नेन्ट मात्रै बनाएर छोडेको अवस्थाहरू धेरै, बच्चा जन्मिसकेपछि भागेर अर्को बिग्रेको अवस्था, फेरि लभ म्यारेजमा एकअर्कामा सँगै जिउने मरे कसम खाएर अगाडि बढ्छन्, पछि फेरि आमा बाउकै मायालाई फर्केर फेरि त्यो केटीलाई फेरि अल्पद्रित भएर छोडेर फेरि ऊ नयाँ जिन्दगीलाई सुरु गर्ने, र त्यो श्रीमती बिचरा आफ्नो बच्चाको अधिकारको लागि, आफ्नो लागि बिचरा कानुन प्रोसेसमा थाना धाउने, त्यो परिवारसँग छै झगडा गर्ने, लफडा गर्ने, अनेक विभिन्न लफडाहरू देखेँ मैले। बालबच्चाहरू सडकमा आएका छन्, श्रीमतीहरू बाध्य भएर चाहिँ देह व्यापारमा लाग्नुपर्ने अवस्थाहरू धेरै नै मैले त्यस्ता जोडीहरू भेटेँ। र मैले तपाईँहरू बच्चा जन्माउनुभन्दा पहिला विवाह सर्टिफिकेट चाहिँ बनाउनुतिर किन ध्यान नगएको? यो त गाह्रो कुरो होइन, सरकारले त त्यति सजिलो माध्यमहरू दिएको छ, खोइ त्यतिखेर यादै भएन, अब यस्तो होला भन्ने पनि सोचिएन, भने अब यो समस्या आउनै नदिनको लागि जब त्यत्रो निर्णय गरिसकेका छ भने जब एउटा सानो प्रोसेस हो त्यसरी समाजसँग लड्ने हिम्मत गर्ने केटाले जब बेदर्ता गर्नले हिचकिचाउँछ जस्तो लाग्दैन मलाई समस्या परिसकेपछि किनकि मान्छेको सम्बन्ध सधैँ एकनास हुँदैनन् होइन अघि बढ्ने क्रममा तर त्यही एउटा सानो समस्या लिएर एकअर्कामा छुट्टा नाम हुनेहरू छन् होइन त्यसले गर्दा भोलि आउने बच्चा त्यसले बच्चाको बाउको नामबाट वञ्चित हुनु परेको छ जुन अधिकार पाउनुपर्ने सर्टिफिकेटबाट वञ्चित हुनु परेको छ होइन तर अर्को माध्यम होला त्यसको केही व्यवस्थाहरू गरेर तर त्यो एकदमै झमेला त्यसमा फस्नुभन्दा अगाडि सिम्पल सानो कुरा यसमा पनि सजग हुनुहोस् भनेर गर्न खोजेँ मैले अन्तर्जातीय विवाहित जोडीहरूले बाटो मुनिको फुल हेरेर मैले बाटो मुनिको फुल भन्नाले लगभग यस्तै यस्तै समस्याहरूको विषय हो नि त त्यो कारणले ल एउटा यसलाई यो विषयलाई पनि हामीले उठाउँ र हामीले उठायौँ अन्तर्जातीय विवाहित जोडीले बाटो मुनि फुल हेरिसकेपछि त्यसको अर्धकरी टिकट र विवाह दर्ता प्रमाणको फोटोकपी हाम्रो बाटो मुनिको फुल @gmail.com बाटो मुनिको फुल @gmail.com फेसबुक र जिमेल यही एउटै हो होइन र पोस्टबक्स नम्बर 1919 चाहिँ पठाउनु पर्नेछ पोस्ट बस नम्बर 1919 त्यसपछि हामी त्यसलाई गोला प्रथाबाट एकजना जोडीलाई हामी स्कुटर दिन्छौँ यो चाहिँ सम्मान हो उनीहरूप्रति जसले यो समाजप्रति फाइट गरेर अघि बढ्ने जुन कसम खाएर कदमलाई अगाडि बढाउनु भयो उहाँको यात्रामा सहजता प्रदान गरोस् यसले र एउटा सानो विषयले लिएर सबैजनामा एक प्रकारको जागरूक सोच होइन जाग्नुहोस् भन्ने खालको एउटा हाम्रो सोच हो होइन तर अब यसलाई चाहिँ फिल्म चलाउने फन्डा फिल्मलाई चाहिँ केही फाइदा लिनको लागि गरिएको भन्ने खालको साथीहरूको बुझाइ पनि हुनसक्छ तर नेपालमा जति पनि अन्तर्जातीय विवाहित जोडीहरू सबै हुन्छ उहाँहरू सबै हलमा गएर फिल्म हेर्नु भयो भने पनि मेरो फिल्मको बजेट उठ्दैन मैले त एउटा सचेत प्राणी एउटा सचेत नागरिकको हैसियतले भइरहेको सानो सानो समस्याहरूलाई मैले केलाइदिने हो होइन बाटोमुनि फुल ऐना हो समाजको होइन त्यही भएको कारणले यसमा फेरि कुनै उमेरको छेकबार छैन सबैले भाग लिनु पाउनुहुन्छ कि सबैले पाउनुहुन्छ किनकि यो त हिम्मत गरेकोलाई सम्मान गरे हो नि त हामीले होइन अनि फेरि यसमा यो जात त्यो जात भन्ने छैन अन्तर्जातीय विवाहित हर कोही गुरुङ मगर तामाङ शेर्पा बाहुन छेत्री अनेक थरीका हाम्रो जुन समाज छ बाहुनले गुरुङ बे गरेका पनि छन् होइन अनि धेरै छन् नि त ती सबै अन्तर्जातीय विवाहित पर्छन् होइन भनेपछि उहाँहरूले पनि यो विषयमा चाहिँ अलिकति सोचिदिनु भयो भने यो सानो देखिँदाखेरि सानो विषय हो तर भोलि यसको क्वान्टिटी बढ्दै गएको खण्डमा यो हाम्रो समाजको समस्या हुन आउँछ कि हामी अहिले नै रोग लाग्ने दिनुभन्दा अगाडि नै हामी उपचार भएर गरौँ भन्ने खालको सोचाइ हो होइन हेरौँ म कतिको यसमा सफल हुन सक्छु
वैशाख 10 गते
अप्रिल 22 हजुर
अब तपाईँको नितान्त व्यक्तिगत जीवनतिर चाहिँ प्रवेश गर्छु म
अवश्य
यस कुमार भन्ने बित्तिकै मैले छोएको पानी चल्दैन भन्ने गीत सबैको सोचाइमा आइहाल्छ यो गीतको सुरुको थोरै गाइदिनुहोस् अनि कुराकानी सुरु गरौँ
ओके प्लिज बिरानो यो मन्दिरमा बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन नाव मेरो सामु तिमी नाव मेरो सामु तिमी मैले छोएको पानी चल्दैन मैले छोएको पानी चल्दैन
यो गीत जति बेला बज्न थाल्यो हामीले त त्यति बेला म गाउँमै थिएँ काठमाडौँ आइसकेको थिइनँ अनि यो गीत सुने सबैले चाहिँ अब गायक एस कुमार देखेपछि ए एस कुमार भनेपछि दलित समुदायको पनि परिवार जातको अनि यो भयंकर ट्रेजेडी परेर यो प्रेम पनि अन्तर्जातीय प्रेम भएर अनि गर्लफ्रेन्डले छोडेर गइसकेपछि गाएको गीत हो अरे भन्ने खाले कुरा चाहिँ धेरै चलिएको थियो कि सुन्नमा आएको थियो यो अलिक प्रश्न
पाइन ट्रेजेडी भन्ने कुरा त अभियसली यो कुरालाई अब मैले जतिसुकै नगारे पनि सिर्जनाले प्रस्ट्याएपछि त मैले कति नगार्ने होइन हो ममा एक प्रकारको त्यसको अनुभव छ कसैको साथ छुट्नु कसैलाई पाउँदाखेरि खुसी भएको मन र सुरुमा कसैलाई देखा बहकिएको मन होइन र पाइसकेपछि एक ठाउँमा अड्किएको मन होइन त्यसपछि फेरि साथ छुटिसकेपछि बहकिनेलाई सम्हाल्न नसकेर रोएको मन होइन यो अनुभव छ मलाई
मैले अघिल्लो श्रृङ्खलामा चाहिँ अर्कोचोटि गायक नायक एस कुमारको चाहिँ हामी प्रेम जीवन खोतल्छौँ भनेको थिएँ तपाईँले झन् सजिलो बनाइदिनु भयो मलाई कहिले भनेर त्यो सम्बन्धकै कुरा गरौँ न तपाईँले कहिले कति वर्षको हुनुहुन्थ्यो के हो त्यो सबै
मेरो स्ट्रगल फेजमा होइन फेरि कस्तो हुन्छ यो मन चाहिँ कस्तो हुनर हुँदो रहेछ भने तपाईँहरूको कार्यक्रम नामै मलाई मन पर्यो, बहकिने मन होइन. एकदमै यो सुन्दाखेरि नै आफैमा गहकिलो र भित्र एकदमै हुन्छ नि के किन छ जस्तो हुन्छ नि, एउटा भारी एउटा हुन्छ नि त्यति हलुङ्गो छैन क्या, एउटा हुन्छ नि चासो लाग्ने मान्छेले एकदम क्युरियोसिटी बढ्ने होइन के किन होला जस्तो. एउटा राम्रो उपन्यासको नाम बाहिर देख्छ भित्र के छ थाहा छैन होइन, नामले मात्र पनि आकर्षित गरेर कति उपन्यासहरू किन्छन् मान्छेहरू. त्यस्तै रहेछ क्या यो कार्यक्रम नाम पनि मलाई एकदम मन पर्छ. फेरि मन कस्तो हुँदो रहेछ भने अभावले लखेटिरहेको अवस्था थाहा छ, धेरै अभावहरू छन्, के गर्नुपर्नेछ, उद्देश्यहरू पनि छन् होइन, के बन्नुपर्छ र मेरो आफ्नो जिम्मेवारी के हो भन्ने कुरो पनि मनमा एक कुराको बोझ हुँदा हुँदै पनि यो मनले कता कताबाट कसै न कसैको चाहा होइन कसै कसैको साथको अपेक्षा चाहिँ गरिरहेको हुने थाहा छैन. पाइसकेपछि उसलाई सम्हाल्न सक्छु सक्दिनँ थाहा छैन होइन, तर त्यो मन बहकिएसकेपछि छ नि त्यसलाई रोक्न चाहिँ अलिकति गाह्रै हुँदो रहेछ होइन. त्यही अवस्थाले मेरो मन पनि बहकिएको हो एउटा स्ट्रगल पोइन्टमा, जसरी काठमाडौँको मेरो बसाइ रह्यो होइन. थाहा छ घरमा अभावहरू धेरै छन्, त्यसलाई फुलफिल गर्नुपर्ने बाध्यताहरू धेरै छन् होइन, तर पनि भनिन्छ नि यो हर पुरुषमा लागु हुन्छ जस्तो लाग्छ. राम्री लेडिज आफ्नो कोही साथी छ भने होइन, चारैको तर्फबाट उत्कृष्ट छ भनेदेखि आफूले उसलाई राख्न सकौँला नसकौँला होइन, उसको आफूसँग पुरा गर्न सकौँला नसकौँला त्यो पछि कुरा भयो, सकेसम्म आफ्नो बनाउनु पाए हुन्थ्यो पनि एउटा सोचेर आउँदो रहेछ होइन. त्यस्तै मेरो आफ्नो अवस्थामा पनि एउटा सामान्य बस्तीको अवस्थामा रहेर पनि त्यो चाहना ममा पनि आएको हो होइन, र सायद ममा पनि केही त्यस्ता क्वालिटीहरू थिए जसले जसलाई आकर्षित गर्यो होइन, र त्यो विषयमा कहिले अगाडि पछाडिको पनि सोचिएन. आवश्यकता सँगसँगै मनलाई पनि मैले सम्हाल्दै लिएर गएँ.
यसलाई अझ मसिनोसँग कुरा गरौँ न, यो कति सालतिरको कुरा, तपाईँ के गर्नुहुन्थ्यो अनि
अवश्य पनि यो मेरो आफ्नो स्ट्रगल फेज भनिसकेपछि मेरो 45 सालको बसाइ हो काठमाडौँ कम्प्लिटली होइन,
आइसकेपछि
होइन. त्यस पछाडि भनेको मैले स्ट्रगल गर्दै जाँदा जतिखेर कुनै राम्री लेडिज यताखेरि मन बहकिन खोज्थ्यो, सम्हाल्दै फेरि अगाडि बढ्यो होइन, अनि तर व्यक्त गर्न नसक्नु होइन, डराउनु त्यो होइन, त्यस्तै अवस्थामा गुज्रिरहेको अवस्थामा तपाईँको 2052 सालबाट म कसैलाई चाहन थालेँ, कसैलाई मन पराउन थालेँ, कसैले मलाई कुनै प्रकारको इसारा गरिसकेको थिइन होइन. तर अप्ठ्यारो लाग्थ्यो, डर लाग्थ्यो, किनभने कतिपय चिजहरू प्राप्त गर्ने चाहना मात्रै राखेर भएन, प्राप्त गरिसकेपछि त्यसलाई सम्हाल्न एकदमै गाह्रो हुन्छ होइन. तर व्यक्त गरिएको थिएन, तर जब समय बढ्दै गयो, एकअर्कालाई हामीले नजिकबाट चिन्दै गयौँ होइन, अभियसली उहाँ हायर कास्टको हुनुहुन्थ्यो, म समाज दिएको उपनाम अनुसार म लोयर कास्टको थिएँ, तर एकअर्कामा राम्रो साथी भयौँ, तर व्यक्त कहिले पनि गरिनँ, मैले त गर्ने हिम्मतै गरिनँ, रेस्पेक्ट थियो, उनी मेरी भइदिए हुन्थ्यो भन्ने खालको सोच पनि थियो होइन, तर व्यक्त कहिले पनि गर्न सकिएन. तर दुवै पक्षको मन एउटै विचारमा पहकिन थालिसकेपछि व्यक्त गर्नु पनि आवश्यकता पनि रहँदैन रहेछ के होइन, त्यो हेराइमा पनि त्यो प्रश्निँदो रहेछ, बोलीमा पनि प्रश्निँदो रहेछ, स्पर्शमा पनि प्रश्निँदो रहेछ होइन, व्यक्त गर्नुपर्ने अवस्था रहेन. तर के थियो भने उनी मभन्दा एकदमै एजुकेटेड, वेल फ्यामिली होइन, मेरो जुन अवस्था थियो मैले त अब ल जमिन भन्ने अवस्था थिएन नै, किनभने बुवा एकदमै बिरामी हुनुहुन्थ्यो, आमा बुवा बुढा एकदमै बुढेसकाले एकदम च्यापिरहेको अवस्था, हामी हुर्किरहेको अवस्था, घरको समस्यालाई हामीले कभर गर्नुपर्ने अवस्था होइन. अब त्यो अवस्थामा अब बिस्तारै बिस्तारै थाहा हुन थाल्यो, फलानाको फलानोसँग सम्बन्ध छ होइन, नजिक हुँदैछ भनिसकेपछि अप्ठ्यारो हुन थाल्यो. त्यसपछि के भयो भने के गर्ने त भनिसकेपछि अब यति संसारको सबैभन्दा अमूल्य चिज नै माया, त्यतिखेरको जुन तरिकाको सम्बन्ध भयो छुटेर बाँच्न सक्ने अवस्था नै थिएन भन्ने खालको सोच होइन. त्यसपछि ल ठिकै छ नि त, केही हदसम्म हामी गरौँ भनेर दुईजनाले हामीले अघि बढ्ने कदम चाल्यौँ, भनेको हामी एक हुने भन्ने सम्बन्धमा अगाडि बढ्न थाल्यौँ होइन. पछि हामी के हुन पुग्यो भने त्यसपछि म नयाँ बजार बस्न थालेँ होइन. नयाँ बजार बस्न थालेपछि के भने, तर सर्टेनली के समस्या आउन थाल्यो भने उनको घरमा उनको दाई एकदमै अवस्था कस्तो भइदियो भने एकदम उहाँको दिमागी हालत ठिक भएन, दाइको दिमाग हालत ठिक नभइसकेपछि घरमा एकदम एक प्रकारको समस्या आउन थाल्यो। आमा बाउप्रति उनको छोराको दायित्व उनीप्रति आउने भयो। अब बिस्तारै सामान्य त्यस्तै अवस्थामा चलिरहेको थियो, तर अब के भयो भने उनले घरप्रति समय दिनुपर्ने, घरमा छोराको अवस्थाले हो, म आफैले नै सम्झाउँथे कति कुराहरू होइन, किनभने त्यो समस्याबाट भाग्न सकिँदैन। एकअर्कालाई साथ दिने, माया प्रति उ गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छन्, तर घरमा समस्या भइराखेपछि ठुलो ठुलो पर्वबाट हेर्न सकिँदैन। सर्टेनली दिदी विधवा हुनुभयो, दाई त्यो अवस्थामा पुग्नु भइसकेपछि त्यो घरलाई उनको मेरो उनको लागि मेरो भ्यालु भन्दा पनि उनको भ्यालु त्यो घरमा बढी हुन थाल्यो, किनकि उनी पढेकी थिइन्, घरको लागि उनलाई एकदम आवश्यक थियो, बुवा आमा सम्हाल्नु पर्ने, दिदीको बालबच्चा सम्हाल्नु पर्ने, दाईलाई सम्हाल्नु पर्ने, किनकि छोरा भने पनि छोरी भए पनि उनी एकजना थिइन् होइन। मैले त्यो कुरामा हस्तक्षेप पनि गर्न सकिनँ, मेरो आफ्नै अवस्था, मेरो आफ्नै हालत, मेरो आफ्नै घरको अवस्था आफैसँग, उनको घरको अवस्था आफैसँग, यो बीचमा हाम्रो एकअर्कालाई जुन को माया थियो त्यो माया एक प्रकारले हुन्छ नि, रेस्पेक्ट पनि छ, माया पनि छ, एकअर्कामा अति नै माया गर्नुपर्छ, तर त्यो अवस्थालाई देखि देखिकन दुईजनाले नकारेर हामी भाग्न सकेनौँ कि होइन। मलाई मैले घरको अवस्था मैले पनि वहन गर्नु पर्यो, जिम्मा गर्नु उठाउनु पर्ने भयो, र उनले पनि उठाउनु पर्ने भयो, हामी एकअर्काले भेटि नै रहन्थ्यौँ होइन। तर कस्तो थियो भने फेरि लप परेकै जस्तो अवस्था भयो क्या, पनि बुझ्यौँ केही समयको लागि हामी सँगै बस्यौँ, तर त्यो अवस्था आइसकेपछि
सँगै बस्यौँ भनेको चाहिँ कस्तो,
भाग्यौँ हामी,
ए बिहे नै गरे
भाग्यौँ, तर हामी त्यही भने जस्तै बेदर्ता गर्न सकेनौँ, हामीले गएर बिहे हुन्छ नि कोर्टमा गएर कोर्ट म्यारेज गर्ने त्यो मौकै मिलेन, समय मिलेन, अब त्यो सोचाइ पनि आएन। अघि मैले भने नि मन जब बहकिसकेपछि, विश्वास जब भइसकेपछि एकअर्कामा, त्यो भोलिको हामी छुट्न सक्छौँ भनेर सोचाइ नै काहीँ नआउने रहेछ कि, त्यो 0% पनि आउँदैन, जुनको जसको भिक्टिम म पनि हुँ होइन। माया छ अति नै, आवश्यक छ पनि थाहा छ, तर त्यो आवश्यकतालाई सँगै राखेर पूरा गर्न सकिएन। अनि अब कहिलेकाहीँ भेट्यो, क्याफेमा भेट भए जसरी भेट हुने होइन,
त्यो केही समय बसेपछि चाहिँ अनि तपाईँहरू छुट्नुभयो घरमा, उहाँको
होइन, कस्तो भयो भने हामी एकअर्कालाई एकअर्काको समस्या एक्सप्लेन गर्नुपर्ने स्थिति नै आएन कि, किनकि सबै कुरो प्रष्टै थियो नि त, देखिया थियो नि त होइन।
तपाईँहरू बस्न त थालिसक्नु
एकदमै अवश्य,
अनि कति समय भइसकेपछि चाहिँ फेरि छुट्टिनु भयो त,
लगभग तीन दुई तीन वर्ष,
त्यति लामो समय,
लामो समयसम्म बस्यौँ, र पनि हामी स्ट्रगलको फेजमै थियौँ होइन। अनि त्यस पछाडि के भयो भने घरको समस्याले, उनको घरको समस्यालाई उनले आवश्यक पूरा गर्नु भइसकेपछि, मेरो घरको समस्या मैले फुलफिल गर्नु भइसकेपछि, हामी सम्बन्ध हाम्रो कम, साथी ज्यादा हुन थाल्यो,
कुरा भएरै हो अब हामी
होइन, त्यस होइन प्रश्न पनि आवश्यकै रहेन क्या होइन। त्यस पछाडि अब झन् त्यो स्थितिमा गएपछि हामी फेरि बे गरेर एकअर्कामा फेरि सँगै टाँसिएर बसौँ भन्ने कुराको स्थानै रहेन क्या त्यहाँ, किनकि उनको घरले कहिले त्यो समस्याले कहिले कभर गर्ने, मेरो घरको समस्याले कहिले कभर गर्ने,
त्यो समस्या अझ प्रष्टसँग भनिदिनुहोस् न, नत्र तपाईँहरू दुईजना सँगै स्ट्रगल गरेर तपाईँको परिवार पनि हेर्ने, उहाँको परिवार पनि हेर्ने गर्न पनि त सक्नुहुन्थ्यो होला, अथवा अर्को मन लागेको जिज्ञासा कि अर्को, उहाँ पनि त अब सधैँ गएर त्यहीँ बस्ने, अब अन्त बे गरेर नजाने भन्ने पनि त थिएन होला,
थिएन होइन, म बेला बेलामा गइरहन्थे घरमा, तर यति समस्या भयो कि एउटा घरमा दाईको अवस्था त्यस्तो, अनि दिदीको अवस्था त्यो, दिदीको दुईवटा बच्चा हुनुहुन्थ्यो होइन, अवस्था त्यस्तो भयो, भइसकेपछि घरको जिम्मेवारी सबै उनीमाथि आयो, उनको पनि बुवा आमा एकदमै बुढाबुढी भइसक्नु भएको थियो नि त होइन। अनि आइसकेपछि के भयो भने लिगली रूपमा हामी श्रीमान श्रीमती थिएनौँ होइन, अझै पनि प्रेमी प्रेमिका नै थियौँ होइन। म आफ्नो म यता सिर्जना गर्नेतिर अगाडि बढिराख्ने, उनले त्यो अभावलाई पूरा गरिराख्ने, जति थोरै समय हामी सँगै बस्यौँ त्यो समय हाम्रो एकअर्काको लागि गोल्डेन डे भनौँ न होइन। जुन तरिकाले उनले मेरो सिर्जनालाई सपोर्ट गर्ने, गर्नको लागि टाइम मिलाउने होइन, मैले उनलाई जुन तरिकाको काम गर्न खोजे मैले पछाडि रहेर सपोर्ट गर्ने, त्यो फिल्ममा हिरो हिरोइनलाई डाइरेक्टरले रचेर कुनै राम्रो दृश्य बनाए जस्तै तरिकाको थियो होइन। अनि पछि समयमा उनी विदेश जानुपर्ने, अब किन नेपालमा त केही पनि गर्न सकिएन, गर्न नसकिसकेपछि उनी त्यसपछि विदेश जानुपर्ने अवस्था भयो, किनकि नेपालमै रहेर उनले केही पनि गर्न सक्ने अवस्था भएन, विदेशमै गएर केही गर्नुपर्छ भनेको सोच भयो। त्यसपछि सल्लाह गरेर प्लानिङमा नै ल हुन्छ नि त ठिकै छ भनेर म आफैले पनि अब यताउता के गर्न सकिन्छ होइन, विदेश जाने प्रोसेसको लागि या भनौँ आर्थिक हिसाबको लागि के गर्न सकिन्छ भनेर हामी आफैले नै मिलेर विदेश जानुपर्ने भयो। र विदेश गइसकेपछि उनको विदेशको बसाई, मेरो यहाँको सङ्घर्ष, बिस्तारै बिस्तारै हामीमा कस्तो हुँदो रहेछ भने तपाईँको एकदम मिल्ने साथी पनि एकदम नजिकको साथी पनि तपाईँको सम्पर्क विहीन भएर बिस्तारै बिस्तारै दूरी बढ्दै गइसकेपछि आवश्यकता कम महसुस हुँदो रहेछ. जब फेरि मान्छेलाई अभावले लखेट्न सुरु गर्छ, समस्या लखेट्न सुरु छ, त्यतिखेर माया पिरती भन्ने कुरो सबै ओझेल पर्छन्. त्यो बाध्यता हो माया गर्ने जोडीहरूको लागि. त्यसको विषयमा मैले लेखेको छु गीतहरू. मेरो तिमी हिँड्न सक्दैनौ मेरो साँगुरो गल्लीमा,
त्यो थोरै गाइदिनुहुन्छ अहिले?
ओके, म कोसिस गर्छु किन धेरै पहिला लगेन. तिमी हिँड्न सक्दिनौ मेरो साँगुरो गलीमा, भोको पेट भरिँदैन माया र पिरातीमा, हो गर्न चाहदैन मनले तिमीलाई बदनाम, माया गर्न छाडिदेऊ. यस्तै यस्तै थियो होइन. भनेको मतलब एकअर्कालाई देखेर आकर्षित हुनु, मन पराउनु, पाउने चाहना राख्नु त्यो अलग कुरा हुन्, अघि मैले सुरुमै भने. तर सँगै राख्न नसक्नु बाध्यताहरू धेरै छन्. मेरो आफ्नै लजिक छन्, मान्छेहरू जिन्दगीको आफ्नै भोगाएका लजिकहरू दिन्छन्, तर मेरो आफ्नो के भने चाहना, आवश्यकता र बाध्यता हाम्रो जिन्दगीको सम्मिश्रण हो. यो तिनै चिजले हामीलाई लखेटिरहेको हुन्छ होइन. र पछि त्यस पश्चात के भयो भने कुरा भइरहेको कुरा विषय हामी बिचको दूरी बढ्दै गइसकेपछि म यता मेरो आफ्नो स्ट्रगल फेजमा नजिक नजिक अरू अरू विषयमा अघि बढ्दै बढ्दै जाने भइसकेपछि जो अहिलेको मेरो मिसेस छिन् होइन, उनीसँगको सम्बन्ध मेरो बढ्दै गयो. र यो कुरा म जानकारी गराइरहन्थे होइन, उनी पनि जानकारी गराइरहन्थे. अनि अझ हाँसेर जेसकेर कस्तो राम्रै छिन्, कस्तो छिन्, फोटो पठाउनु यताउति भन्ने खालको कुरोहरू हुन्थ्यो होइन.
त्यो बिचमा उहाँ विदेशमा हुनुहुन्थ्यो नि, तपाईँहरूको के अब हामी साथी मात्रै भन्ने जस्तो भइसकेको थियो कि हामी श्रीमान श्रीमती नै हौँ भन्ने कुरा
भयो. किनभने अब कास्टको त्यहाँ बिचमा के थियो भने उहाँको फ्यामिली पनि मसँग छुट्टिएकोमा एकदम खुसी हुनुहुन्थ्यो कि. सुरुमा त हामी एक हुने कुरामै उहाँहरू दुखी हुनुहुन्थ्यो, कसरी छुटाउने भन्ने होइन कुरामै हुनु, त्यही भएर पनि हामी भाग्नुपर्ने अवस्था भयो होइन. अनि त्यति खुसी हुनुहुन्थ्यो उहाँहरू, म उहाँहरूको ज्वाइँ हुनुमा उहाँहरू त्यति खुसी हुनुहुन्थ्यो. ज्वाइँ त अब म छोरीको लागि मात्रै भइसकेको थिएँ, उहाँहरूको लागि त थिइनँ होइन. अनि फेरि त्यो कुरालाई म प्रस्ट्याएर बार बार प्रेसर दिएर त्यो कुरामा उल्झेर चाहिँ म उसलाई दोहोऱ्याएर फेरि पाउने पक्षमा म थिइनँ. किनभने म एकजनालाई खुसी बनाइरहेको थिएँ, तर एकजनालाई खुसी बनाएको पछाडि धेरैजना रुष्ट थिए क्या. बुझ्नुभयो मैले भनेको?
बुझेँ. तर यो त तपाईँको जीवनमा मात्रै होइन नि, प्रेम गर्ने अधिकांशको जीवनमा आउँछ. सबैले त्यसो गर्दै छुट्टिने हो भने त यहाँ त त्योभन्दा पछिकोले त आँटै नगर्ने भयो नि. त्यस्तो अलिक जटिल प्रेम
सबैजना होइन, सबैलाई समयले साथ दिँदैन होइन. कतिपय कुरा चाहिँ के हुन्छ भने मैले हो कि त हिम्मत गर्नु पर्यो, मेरो उसमा भएका बाध्यता अप्ठ्यारोहरूलाई चाहिँ मैले इग्नोर गरेर मेरो बुवा आमाको जो अवस्था थियो त्यो सबै चिजलाई अँगालेर होइन, माया प्रेम नै मेरो सबै थोक हो भनेर त्यो सबै चिजलाई अँगालेर कि उनको लागि मात्रै भएर बसिदिनु पर्यो. या भनौँ प्रेमिका मेरो जो एउटा केटी कसैलाई मनपर्छ, त्यो केटीले आफ्नो तर्फबाट भएको समस्याहरूलाई कि त लत्याएर हिँड्नु पर्यो, तर जो एउटा जिम्मेवार व्यक्ति जो सचेत व्यक्ति छ होइन, त्यो आफ्नै आँखा अगाडि आफ्नो आमा बाउ जिउँदै होइन अप्ठ्यारोमा परिरहेको या भनौँ बुढेसकालको सहारा भनेर जसले सपोर्ट गरिरहेको मान्छे उसकै अगाडि चाहिँ बाउमा मरिरहेका छन् अवस्था छन्, भाग्न सकिँदो रहेनछ कि अगाडि आउनु पर्यो. अब तिमी विदेशमा मात्रै बसेर त म यहाँ एक्लो छु, मेरो मलाई अप्ठ्यारो ऊ भइरहेछ, मलाई एकदम अप्ठ्यारो भइरहेछ भनेर भनेको होइन, मैले अझै केही गर्नु छ. यदि तपाईँ पर्खिन सक्नुहुन्न, तपाईँ आफ्नोसँग गर्नुहुन्न भनेदेखि तपाईँ आफ्नो बाटो लाग्न सक्नुहुन्छ, तर मैले गर्नु अझै धेरै नै छ.
मैले त्यस्तो भन्नु
त्यो सायद उनको बाध्यता हो होइन.
त्यो भौगोलिक दूरीले गर्दाखेरि अघि तपाईँले भन्नुभयो नि त्यो अलि मायामा पनि के दरारहरू आएको पनि त हुनसक्छ
होइन. दूरी बढ्दै गइसकेपछि कम्युनिकेसन ग्याप हुँदै गइसकेपछि उपशंकाहरू धेरै बढ्छन् होइन. र फेरि जब के कस्तो हो भने दोहोरो हुने हो नि त, कुरा पनि दोहोरो हुनुपर्छ होइन. मिसअन्डरस्ट्यान्डिङ छ दुईजना मिलेर सम्हाल्नुपर्छ, सम्झाउनुपर्छ भन्ने कुरा हो होइन. जस्तो त्यति अवस्थामा कस्तो कुरा हुन्छ, ए भनेपछि मलाई मात्रै उनको आवश्यकता छ भनेर मैले सोचेको पो हो कि, उनलाई मेरो आवश्यकता सायद छैन पो भन्ने खालको कुराहरू शङ्का बढ्न थाल्यो भने प्रब्लम हुन थाल्छ. अब त्यो फिल्ममा देखाएको जस्तरी डिटेल्समा एकपछि यो सिन यो भयो एकजना भनेर फिल्म हेरे जस्तो सरर कसैले पनि आफ्नो माया पिरतीलाई प्रश्न सक्दैन, किन यो फिल्म होइन जीवनी हो होइन. अनि फेरि कतिपय कुराहरू उनले बोलेको कतिपय कुराहरू अहिले म यहाँ प्रस्ट्याएर सायद उनले सुनिरहेछन् भने म उनलाई हर्ट गर्न चाहन्न होइन र मैले
एउटा चरण आउँदाखेरि केही त्यस्ता उल्झनहरू
कतिपय कुराहरू मेरो पनि गल्ती हुन सक्छन् मैले पनि गल्ती गरेको हुनुपर्छ अनि कतिपय कुरामा उनको गल्तीलाई उनले मलाई प्रश्न नसकेको हुनसक्छ होइन र त्यो कुराको त्यस्तो खालको थाक बढ्दै गयो भने समस्या हुने हो कि एकअर्कालाई चाहिँ हामीले नजिकबाट चिन्ने मौका त पायौँ नि त्यो समयमा काम नभएको बेलामा कमाई थिएन घरमा अप्ठ्यारो परेको बेलामा गुन्द्रुक र त्यो एउटा निस्तो खानासँग चाहिँ त्यो मुसेर एकअर्कालाई खुवाएको अवस्था अब यो शनिबार त हामी केही मिठो खानेकुरा खाउँ भनेपछि दुवैजना जुटेर चाहिँ मिठो खानेकुरा बनाएर चाहिँ जे जस्तो छ होइन कति गाह्रो हुन्थ्यो त्यो मिठो कुरा खानलाई पनि कति गाह्रो हुन्थ्यो होइन भाडा तिर्न नसक्दाखेरि कसरी तिर्नु होला भनेर रात रातभर नसुतेर एकअर्काको छातीमा सुतेर चाहिँ होइन अब के गर्नु भनेर त्यो तडपिएको एकअर्कालाई हुन्छ नि गरिएको दिएको सान्त्वना त्यो चिज त सम्झिँदा अहिले पनि त आफूलाई फिल हुन्छ नि
तर यहाँनिर मैले तपाईँलाई सोध्नै पर्छ तपाईँ कोही अर्को व्यक्तिसँग नजिकै हुनुहुन्थ्यो नेपालमा अनि त्यो कुरा पनि तपाईँ सेयर गर्नुहुन्थ्यो फेरि जो विदेशमा हुनुहुन्थ्यो नि तपाईँको आफ्नो मान्छे अनि त्यो पनि हुनु तपाईँले कतै तुलना त गर्नु भएन बरु ऊ भन्दा यही ठिक छ भनेर यतातिर चाहिँ लाग्ने
यस्तो हो त्यस्तो जस्तो हुन्छ नि जब दूरी बढ्दै गइरहेको छ एकपट्टि तर एकतिरबाट दूरी कम हुँदैछ भने यताको दूरी जता कम हुन्छ त्यताको दूरीले जित्ने हो नि त
जो नजिक हुन्छ
होइन अनि शङ्का के हुन्छ म उसलाई पर्खेर बसौँला म यदि मेरो समय खेर फर्केर आउँदाखेरि मेरो हुने भने के ग्यारेन्टी प्र्याक्टिकल उसमा सोच्ने हो भनेदेखि अनि त्यो कुरा तर अनि पछि मैले आफूलाई कसरी सम्झाउन खोजेँ भने समयले भाग्यले जो प्रेमी प्रेमिका एकअर्काको लागि बनेका छैनन् भने टाढा हुने माध्यम खोज्छ अनेक घटनाहरू घट्छन् टाढा हुने बहानाहरू खोज्छ समयले या भनौँ भाग्यले भने मतलब चाहेर छुट्ने होइन नि त
कतिपय चाहेर पनि छुट्छन् फेरि छुट्न चाहिँ
हो जस्तै हामी आफै मेरो सम्बन्धमा पनि त्यो लागु हुन्छन् भनेको मतलब अब अहिले मैले कसरी छोड्ने मेरो लागि उनी अमूल्य थिइन् मैले कुनै समयमा रोजे पनि मेरो लागि एकदमै अमूल्य थिइन् तर उनी मेरो भाग्यमा रहेनछन् अनि पछिल्लो समयमा उनले अब मलाई फलाना यस्तो केटाले मन पराउँछ भनेर फोटो पठाइन् होइन अनि मैले हेरिसकेपछि के भन्यो भने अलि उमेरको अलिकति डिफरेन्स होइन अनि ऊ केटाको बायोडाटा लेखेर पठाएकी थिइन् एउटा आइल्यान्ड पुरै आइल्यान्ड होइन उस त्यो केटाको अनि वेल फ्यामिलीबाट एकदमै पढेको युकेमा पढेको होइन अनि उमेरमा अलिकति डिफ्रेन्ट भने मतलब केटा
अलिकति
जेठो भने मतलब त्यस्तै 10 इयर्सको जस्तो डिफ्रेन्सेस होला सायद होइन अनि मैले के भने विदेशी हो उहाँ चाहिँ होइन अनि सम्भवतः हि इज गुड भनेर भने क्या किनभने नेपालीहरूसँग तिमीले विवाह गर्यौ भने भोलि गएर यहाँनिर के हुन्छ भने म त 5 क्लासमा पढ्दाखेरि मलाई हरि भनेले मन पराउँथ्यो चिठी दिएको थियो भन्ने खालको कुरा मात्र सुन्दाखेरि पनि हामी पुरुषहरू जल्छौ तर तिमी मसँग केही समय बसिसकेकी छौ फलानुसँग सम्बन्ध थियो रे भन्ने कुराले मात्र उसलाई एक प्रकारको जलन गराउँछ जसले गर्दा तिमीप्रति जुन पाउनुपर्ने सम्मान हो जुन पाउनुपर्ने पूर्ण रूपमा माया हो त्यसमा दरार आउन सक्छन् तर विदेशीमा यो लागु हुँदैन विदेशीहरूलाई हिजो म के थियो भन्ने कुरालाई फलो गर्दैनन् आज म के छु र आज मैले के हुनुपर्छ भन्ने आफ्नो सम्बन्धलाई जोगाउँछन् त्यहाँ मेरो विचारमा त्यो ठिक हुनेछ भनेर भने अनि उनले मलाई थाहा थियो तपाईँले यसै गरी मलाई सपोर्ट गर्नुहुनेछ कि अब म विवाह गरौँ भनेर भने अनि मैले के भने अबको यो क्षण किन म विवाह गरि भइसकेको थिएँ उनको जो मेरो मिसेस हुनुहुन्छ उनीसँग बारम्बार कुरा भइराख्ने होइन
त्यति बेला तपाईँले विवाह गरिसक्नु भएको थियो कि तपाईँको
होइन विवाह गर्नुभन्दा अगाडि पनि चिनाजानी भइसकेको थियो नि त उनीहरूको होइन एकअर्काको कुरा भइराख्ने होइन एकअर्काको कुरा भइसकेपछि तपाईँको मैले जुन तरिकाले मैले साथ दिन सकिनँ जसरी मैले दिनुपर्ने पूर्ण रूपमा मैले माया दिनुपर्ने हो आदि मैले दिएँ अब बाँकी रहेको समय तिमीले दिनुपर्छ मलाई उहाँको बानी यस्तो यस्तो छ उहाँको नेचर यस्तो यस्तो छ यो चिजलाई चाहिँ तिमीले सम्हाल्नु यो विषयलाई चाहिँ तिमीले गर्नुपर्नेछ धन्यवाद भनेर कुरा हुने
तपाईँको
मेरो मिसेस होइन उनको अनि उनीहरू राम्रो फ्रेन्ड भए होइन अनि अहिले पनि कुरा हुन्छ जो मेरो स्टिल अहिले रिसेन्ट भएको मिसेससँग उनको अहिले पनि कुरा हुन्छ होइन उनी क्यानाडामा बस्छिन् जोसँग मेरो पहिलो सम्बन्ध थियो उनी क्यानाडामा बस्छिन् होइन कहिलेकाहीँ बेला बेलामा फोन म मेरो बर्थडे बिर्स्या हुन्छु उनले सम्झाउँछिन् आज बर्थडे हो तपाईँको भनेर ए हो नि भनेर भन्छु अनि कुरा हुन्छ एकछिन अनि म सोध्छु के कस्तो भइरहेछ हस्बेन्डले के कतिको केयर गर्नुहुन्छ के कस्तो छ यताउति म एकदम खुसी छु मैले यो प्रगति गरेको छु अहिले आफ्नै कम्पनीहरू छन् होइन जुन तरिकाको उनको ह्याप्पी लाइफ म देखिरहेको छु त्यसो गरेर नै उनले फेरि आफ्नो परिवारलाई यता सम्हाल्न सकिन् कि काठमाडौँमा अहिले तपाईँको 8 तला कि 9 तलाको घर छ उनको मेरो केही पनि छैन म अझै फ्ल्याटमा बस्छु उनले जुन तरिकाको आफ्नो ब्याकग्राउन्ड बिल्डअप गरेकी छिन् जुन तरिकाले आफ्नो दिदीको परिवारलाई सम्हालेकी छिन् दिदीलाई सम्हाले आफ्नो दाईलाई सम्हालेकी छिन् आफ्नो परिवार आमा बुवा यसरी सम्हालेकी छिन् मानौ समय त्यो फिल्ममा त्यहाँबाट प्रगति गर्ने मान्छेले देखाए जस्तै गरी सर्टेन एउटा 2 घन्टामा जसरी प्रगति गर्छन् नि फिल्मको क्यारेक्टर त्यसरी उनको डेभलप भएको छ होइन त्यो देखेर म एकदम खुसी छु सायद मसँग भएको भए अझै पनि त्यही अवस्थामै हुन्थिन् मसँग नाम छ होइन म पैसाले किन्न नसक्ने नाम छ मान सम्मान पाएको छु तर व्यक्ति चाहिँ म त्यही हिजोकै हुँ जसलाई आज पनि मलाई मेरो आभावले लखेटिरहेको छ तर जे जति मैले एचिभ गरेको छु कुनै घोच्ने सम्झनाहरू छन् कुनै खुसी दिलाउने सम्झनाहरू छन् होइन यो दुइटै सम्झना म रोन्जेल अगाडि बढ्छन् मलाई थाहा छ बेला बेलामा बहकिन्छ मन बेला बेलामा सम्हाल्छु होइन अनि बेला बेलामा गाउने गर्छु धेरै वर्षपछि त्यस्तै झरी पर्यो धेरै वर्षपछि आज फेरि त्यसै झरी पर्यो धेरै वर्षपछि आज फेरि त्यसै झरी पर्यो तिमीलाई नै सम्झेर हो कि तिमीलाई नै सम्झेर हो कि हाँस्दा हाँस्दै आँसु झर्यो त्यो झरीमा हामी दुवै सँगै थियौं यो झरीमा आज म एक्लै भए त्यो झरीमा हामी दुवै सँगै थियौं यो झरीमा आज म एक्लै भए नि रुझ्न मन लाग्यो एक्लै भए नि रुझ्न मन लाग्यो कहाँ छौ तिमी बुझ्न मन लाग्यो कहाँ छौ तिमी बुझ्न मन लाग्यो धेरै वर्षपछि आज फेरि त्यसै झरी पर्यो
यस्तो झरी पर्दा सम्झिनुहुन्छ उहाँलाई
होइन अब यो सम्बन्ध नै यति गहिरिएर रह्यो यसरी हामीले गाड्यौँ यो सम्बन्धलाई दुईजना मिलेर कि सजिलै उखाल्न सकिँदैन होइन तर अहिले मेरो एउटा छोरा छ मेरो मिसेस छिन् होइन त्यो मेरो जिम्मेवारी हो होइन उनीसँग पाएको जति पनि साथ पाएको छु माया पाएको छु म त्यसमा एकदमै खुसी छु तर खुसीको बावजुद पनि एउटा समय त त्यो फ्ल्यासब्याक त छ नि त त्यसले बेला बेलामा त घचघचाइरहन्छ म कुरा पनि हुन्छ मम्मीसँग पनि फेरि कुरा हुन्छ कि अनि उनले मलाई भन्छन् अनि हिजो फोन आएको थियो दिदीको भनेर भन्छन् ए हो र तर मलाई मसँग त्यति मभन्दा बढी उसँग मलाई चाहिँ डाइरेक्ट भनिदिनन् होइन फेरि हामी आफैमा एक प्रकार दूरी बनाएर राखेका छौँ किनभने यस्तो सम्बन्धमा दूरी टाढै भएको राम्रो
त्यसले अहिलेको जिन्दगीलाई फेरि असर पार्न सक्छ
किनभने मन नहो भगिन सक्छ भगिसकेपछि फेरि चाहना बढ्न सक्छन् होइन किनभने हाम्रो सम्बन्ध यस्तो छन् कि एकअर्कालाई अझै पनि रेस्पेक्ट गर्छौँ होइन सपोर्ट गर्छौँ एकअर्काको राम्रो चाहन्छौँ त्यो राम्रो रेस्पेक्ट त्यो चाहिरहेको कुराले एकअर्काको सम्बन्धमा किनकि मेरो आफ्नै जिम्मेवारी छन् उनको आफ्नै जिम्मेवारी छन् होइन त्यो कारणले हामीले एकअर्कालाई गरेको सम्मान र हामीले बिताएका केही हिजोका दिनहरू फेरि अब हामीमा बाधा बनेर नआउन्
धेरै वर्षपछि आज फेरि यस्तै झरी पर्यो भने बहकिनी मनमा 2 चोटि बजाइसक्यौँ
प्राय
गीतहरू हामी रिपिट गर्दैनौ तर असाध्यै मन परेर 2 चोटि बजायौं अनि यो गीतको अहिलेको शब्दमा भए जस्तै त्यो सम्बन्ध छुटिसकेपछि कहाँ छ होला के गर्दैछ होला भनेर बुझ्न मन लाग्दो रहेछ
अवश्य पनि हुन्छ जस्तो अहिले पनि जस्तो अब मेरो पुरा कतिपय पुरानो गीतहरू उनीसँगै हुँदाखेरि लेखेका गीतहरू छन् होइन अनि म देखाउँथे हतार हतारमा कहिलेकाहीँ म राति उठेर लेख्थेँ सुतिरहेको हुन्थेन अब अफिस जानु पर्ने ए उठ भनेर भन्थेँ म सुन्न दिनु भन्थेँ ए उठ घचघच्याएर उठाएर हेर मैले यो गीत कस्तो छ यो भनेर ऊ निन्द्रामै हुन्थ्यो यसो ठिक छ भनेर फेरि होइन
त्यो गीतको अर्को पनि गाउनुहुन्छ
तपाईँ मलाई कम्प्लिटली फ्ल्यासब्याकमा लाँदै हुनुहुन्छ है प्लिज अहिले यो झरी त्यहाँ पनि परेकै होला त्यो झरी तिमीले पनि सम्झौ होला यो झरी त्यहाँ पनि परेकै होला त्यो झरी तिमीले पनि सम्झौ होला जसरी म रोए तिमीलाई सम्झेर जसरी म रोए तिमीलाई सम्झेर त्यसरी नै तिमी पनि रोयो होला त्यसरी नै तिमी पनि रोयो होला धेरै वर्ष पछि आज फेरि त्यसै झरी पर्यो थ्याङ्क यू
कहिले काहीँ तपाईँहरू बीचमा कुरा हुँदा त्यो जसरी म रोएँ तिमीलाई सम्झेर त्यसरी नै तिमी पनि रोयो होला भनेर यो गीतको शब्द पनि भए जस्तै पहिले पहिलेको कुराहरू के कुराहरू सम्झनुहुन्छ
हामी हाम्रो माया प्रीतिको कुरा गर्दैनौ र याद आउने हालको छेडको अलिक छेउमा पनि हामी पुग्दैनौ
किन
किनभने त्यो ठिक होइन त्यो राम्रो होइन हामी एकअर्काको प्रगतिको कुरा गर्छौँ होइन जस्तो उनले मेरो छोराको बडीको साइज सोध्छिन् कति हो बाबुको उसले लगाउने टी सर्टको साइज कति हो उसले लगाउने प्यान्टको साइज कति हो भनेर होइन त्यही जे हो म त्यही भन्छु होइन अनि किन त्यो पठाउनु पर्दैन भन्ने खालको कुरा गर्छु अलिकति झर्केरै
तर मनमा चाहिँ त्यो कुरा सम्झिन मन चाहिँ लाग्छ
त्यो मेरो पछाडिको कुरा हो त्यसलाई म कसैले आफूलाई बहकिने मलाई म कसरी सम्हाल्छु भनेको त्यो पछाडिको कुरा हो तर मनलाई बहकिनेबाट म रोक्ने प्रयास गरेर आउँछु रोक्छु म
तर त्यो सबै कुरा गरिरहँदाखेरि पनि के त्यो हिजोको दिन कहिले काहीँ चाहिँ दुईजना मात्रै एकान्तमा बसेर अबेरसम्म त्यो हिजोको फ्ल्यासब्याकमा गएर पहिलेको दिनहरू सम्झेर रुन पाइयोस् हाँस्न पाइयोस् भन्ने चाहिँ लाग्छ होला मनभित्र उता पनि यता पनि
हुन्छ पनि होइन तर उनले त्यो साह्रो कुरा गर्न चाहिन् भने म ब्रेक गरिदिन्छु
तपाईँलाई डर छ वर्तमान जिन्दगी नभत्कियोस् भनेर
नभत्कियो उनको पनि र मेरो पनि एकअर्काको माया छ सम्मान छ अझै पनि होइन तर अब उनी कसैकै हुन् म कसैको हुँ त्यो सम्बन्धको माथि जसरी एउटा पन्नामाथि अर्को पन्ना थपे जस्तै गरेर अर्को पन्ना थपिसकेको छ त्यसले ढाकेर त्यो पन्नालाई खोल्नुभन्दा ढाकेर राख्नुमा फाइदा छ हामीलाई
तपाईँहरूले जति वर्तमान मात्रै कुरा गर्ने अहिलेको प्रगतिको मात्रै कुरा गरे पनि कहिले कसो कुनै एउटा कुनै घटनाहरू या के भएको अवस्था वातावरण है कहिले झरी पर्दा कहिले आकाश गाडाङगुडुङ हुँदा या पहिलासँगै बसेका छिडहरू कुनै फेरि जीवनमा भइदिँदा कुनै बेला एक्लै बसेर सम्झिरहन मन लाग्यो
कहिले चाहिँ कस्तो हुन्छ भने मैले जो मिसेस जो मेरो छिन् मैले डिसिजन गर्न हतार गरे कि भनेर मलाई कहिले काहीँ घोच्छ त्यो के हो थाहा छैन त्यो पश्चाताप हो अथवा रियलाइज हो अथवा त्यो हुन्छ नि त्यो के त्यो थाहा छैन तर म आफूलाई कसरी बुझाउँछु भने यो घटना ममा हुनु नै थियो मैले चाहेर मात्र भएको कुरो होइन मेरो भाग्यमा जे चिज प्राप्त गर्नु थियो मैले त्यो प्राप्त गरेँ जो मिसेस मेरो अहिले मसँग छिन् मेरो लागि यति मूल्यवान छिन् कि म आफ्नो परवाह गर्दिनँ त्यति जति त्यति उनको परवाह गर्छु किनभने त्यतिखेर भनेको म त कसैले ठुक्राएको अवस्था कसैले छोडेको अवस्था मेरो आफ्नो अभावले मलाई लखेटेको अवस्था न मसँग दाम थियो न काम थियो न नाम थियो केही पनि थिएन यो काठमाडौँको गल्ली गल्लीमा म अभावलाई कसरी फुलफिल गर्न सकिन्छ भनेर म भौँदा हिँडिरहेको अवस्था त्यो अवस्थामा केही पनि नभएको अवस्था आफ्नो बाबामासँग झगडा गरेर फाइट गरेर एउटा समाजसँग फाइट गरेर मसँग आएकी हुनुहुने जुन सेक्रिफाइस उनले मेरो लागि गरेको छ आफ्नो समाज नेवार समाज भनेको काठमाडौँमा तपाईँको उनीहरूको आफ्नो एउटा गुठी हुन्छ अन्तर्जातीय विवाहलाई राम्रो मान्दैनन् उनीहरूको त्यो गुठीबाट आउट गरिदिन्छ त्यो परिवारलाई त्यो एउटा छोरीले गरेको गल्तीले गर्दा परिवारलाई नै सजाय दिन्छन्
अहिलेको पनि तपाईँको इन्टरकास्ट म्यारेज रहेछ
अवश्य पनि
अब चाहिँ अन्तमा छौँ हामी कार्यक्रमको अघिल्लो श्रृङ्खलामा बाटो मुनिको फुल दुईको गीत केही कदम तिमीसँगै हिँड्न मन छ यो बजायौँ हामीले अहिले तपाईँबाटै त्यो गीत सुनाउन चाहन्छौँ
बाटो मुनिको फुल अप्रेल 22 वैशाख 10 आउँदैछ मैले बार बार भनिरहेको चलचित्र यो मेरो मात्रै नभइकन प्रत्येक नेपालीले हेर्नुपर्ने महसुस गर्नुपर्ने चलचित्र हो किनकि यो चलचित्र मात्रै नभइकन चलचित्रको रूपमा एउटा समाज छ यसमा यही चलचित्रको एउटा गीत सुनौ
केही कदम तिमी सँगै हिँड्ने मन छ नजिकबाट तिमीलाई चिन्ने मन छ हो केही कदम तिमी सँगै हिँड्ने मन छ नजिकबाट तिमीलाई चिन्ने मन छ
थ्याङ्क यू
कार्यक्रम बहकिने मनमा समय दिनुभयो आफ्नो एकदम नितान्त व्यक्तिगत जीवन सायद यो कतै आएको छैन कि जस्तो लाग्छ मलाई तपाईँले हामीसँग बाँडिदिनु भयो धेरै आभारी छौँ
धन्यवाद मैले बिर्सिसकेका कुराहरूलाई तपाईँले फेरि डेकमा चाहिँ डिबिटी हालेर रिवाइन्ड गराएर फेरि मलाई त्यो ठाउँमा पुर्याइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद मैले मेरो आफ्नो भोगाई मेरो के भन्छ मेरो आफ्नो अपूर्ण प्रेम सम्बन्ध होइन मैले मेरो आफ्नो श्रोतालाई मैले प्रश्चाउने मौका पाएँ त्यो मौका दिनुभएकोमा महावीरजी यहाँ लगायत हाम्रो रेडियोका परिवार सबैजनालाई धन्यवाद दिन चाहन्छु र यही भन्छु प्रत्येक घटनाले मान्छेलाई पाठ सिकाउँछ कोही मान्छे कलेज गएर पढेर चाहिँ जान्ने हुन्छन् भने कसैले आफ्नै भोगाईले सिकाउँछ म भोगाईले सिकेको व्यक्तिमध्येमा पर्दछु होइन
2072 सालको चाहिँ अन्तिम श्रृङ्खला हो आज अनि यो अन्तिम श्रृङ्खलामा हामीले तपाईँको एकदम भित्री कुरा प्रेम जीवनको नितान्त व्यक्तिगत कुरा चाहिँ खोतल्यौं र कार्यक्रम बहकिनी मनमा अब तपाईँबाटै शुरूआत गरेका हौं हामीले हरेक महिनाको अन्तिम श्रृङ्खला चाहिँ एकजना सबैले रुचाउने व्यक्तिको चाहिँ नितान्त प्रेम जीवनको विषयमा कुरा गर्ने त्यो सिलसिला हामी शुरू गर्न खोजिरहेका छौँ खुसी लाग्यो तपाईँसँग कार्यक्रम सुनेर बसिरहनुभएका साथीहरू अब चाहिँ छुट्टिनुपर्छ कार्यक्रम बहकिनी मनको आजको श्रृङ्खलाबाट मैले अहिले भर्खरै भने अब हरेक महिनाको अन्तिम श्रृङ्खला चाहिँ तपाईँ धेरैले रुचाउनु भएको व्यक्तिको नितान्त व्यक्तिगत कुरा प्रेम जीवनका कुराहरू चाहिँ अन्तिम श्रृङ्खलामा सुनाउने गरी यस्तो श्रृङ्खला बनाऊ भन्ने लागेको छ तपाईँको सल्लाह सुझावको अपेक्षा पनि गर्छौ यो श्रृङ्खलाबाट चाहिँ छुट्टिनुपर्छ कस्तो लाग्यो कार्यक्रम सुझाव दिनुहोला तपाईँको प्रतिक्रिया सँगसँगै अगाडि बढ्नेछौँ एजेन्जेल कार्यक्रम सँगै बसिदिनु भयो तपाईँ सबै सबैप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु आजको श्रृङ्खलाबाट म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि ओझेल पर्छु हवस् जान्छु अर्को हप्ता आउँछु नमस्कार